نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. سورة بقرة تفسير شروع کریں گے آیت نمبر 257 سے. پچھلی آیت کو ہمیں تفسیر میں ساتھ لینا ہوگا اس لئے میں ترجمہ پیچھے سے دوبارہ شروع کروں گی کیونکہ آج کا پورا سبق پچھلے حصے کی آخری آیت سے متعلق ہے. تو آیت نمبر 256 سے دیکھتے ہیں ذرا سا خلاصہ. اعوذ باللہ من الشیطان الرجیم. لا اکراہ فی الدین. دین میں کوئی جبر نہیں. کیوں نہیں جبر؟ اب آپ سوال کیجئے. اب یہ تفسیر تو اس کی ہو چکی ہے نا, میں سوال جواب آپ سے کروں گی تاکہ آپ لوگوں کا ذہن کھلے اور آپ ایک آیت کو دوسری آیت کے ساتھ جوڑنا سیکھیں, اور یہ بہت ضروری ہوتا ہے. میں نے دیکھا ہے کہ ٹوٹی ٹوٹی باتیں سمجھ آ جاتی ہیں لیکن پورے قرآن کا آپس میں جو ربط ہے نا وہ آتے ہوئے ذرا سا ٹائم لگتا ہے. یہ نہیں کہ اب یہ کوئی ان نیچرل ہے اور آپ پریشان ہو, یہ ٹائم لگتا ہے لیکن اس کے لیے آپ کی پوری توجہ چاہیے. سب چھوڑ دیں اس وقت, کوئی ٹیسٹ کی فکر, کوئی ادھر کی فون وہ چیزیں ادھر کی ٹیبل سے ہر چیز ہٹا دیں سوائے آپ کا پارا, آپ کی نوٹ بک اور آپ کا دل دماغ, لکھنے کی چیز, دیٹس اٹ. تو آپ لوگ جب یہاں آتے ہیں نا تو پچھلا سبق دہرا کے آیا کریں, راستے میں تلاوت سنتے ہیں, انہی آیتوں کی سنیں. اگر اللہ نے موقع دیا یاد کرنے کا, یاد کرنا ہے تو انہی آیتوں کو یاد کریں. ایک ایسی اسٹوڈنٹ مجھے یاد ہے ہمارے کسی کورس کی, تو اس نے بعد میں بتائی تھی یہ بات, پہلے ہمیں نہیں بتا تھی. کہتی روز کا سبق روز جو ہوتا تھا نا میں ساتھ ساتھ اس کو حفظ بھی کر رہی تھی, یاد کرنا شروع کر دیا. اب 6-7-8 آیتیں کرنا جب گول بنا لیں تو کچھ مشکل نہیں ہے, ٹھیک ہے؟ تو اپنے آپ کو پوری طرح جذب کروائیں. تو اس لیے اب ذرا سی تھوڑی سی آپ کی توجہ چاہیے آیت 256 سے. لا اکراہ فی الدین. دین میں کوئی زبردستی نہیں. کیوں نہیں ہے بھائی؟ اس لیے قد تبین الرشد من الغی, اس لیے کہ ہدایت گمراہی سے صاف واضح ہو چکی. کیا مطلب ہے اس بات کا؟ دیکھیے زبردستی اس پہ کرتے ہیں جس کو پتہ نہیں ہوتا. مثلا آپ کے بچے کو نہیں پتا کہ دودھ پینے کے کیا فوائد ہیں تو آپ زبردستی اس کو پلاتے ہیں. آپ کو پتا ہے کہ بچے کو اگر آپ سمجھ لیجئے کہ موٹے کپڑے پہناتے ہیں تو وہ ضد کب کرتا ہے؟ جب اس کو یہ نہیں پتا کہ اگر میں باہر چلا گیا اور ٹھنڈ لگ گئی یا کچھ بھی ہو گیا تو نقصان ہوگا. تو لکھیے پہلا جملہ, اور یہ بڑے شعور سے بولنے والی ہوں میں, بہت سارے مسلمانوں کو بھی نہیں پتا یہ بات, غیروں کی تو کیا بات کریں. کیا؟ کہ ہدایت گمراہی سے واضح ہو چکی ہے. جب ایک بات کلیئر ہے, بھوک لگی, اب دیکھیں نا بھوک لگی ہو تو کہنا پڑتا ہے کھاؤ, پھر تو بندہ مانگتا ہے. پیاس لگی ہو تو کہنا پڑتا ہے پی لینا پلیز ایک گھونٹ دو گھونٹ, وہ تو مانگتے ہیں. تو پھر آج لوگوں کو ہدایت کی بھوک نہیں ہے. وجہ؟ پیاس نہیں ہے, ہدایت کی بھوک ختم ہوئی ہوئی ہے. یہ میں کہتی ہوں سب فلائرز بنانے ختم کر دیں, ہم سب میسیجز کرنے ختم کر دیں, ہم بالکل لوگوں کو نہ بتائیں کہ کب کہاں کیا ہو رہا ہے, لوگ پوچھیں. یہ ہے آئیڈیل سوسائٹی. دو سوال تو آپ صحابہ کے پوچھ چکے ہیں کہ یس سلونا کا ماز ہے جن پہ کون, آپ بتائیے کہ ہم کیا خرچ کریں. یہاں تو مولویوں کے بیچاروں کے گلے پھٹ جاتے ہیں, چندہ دے دو, ڈونیشن دے دو. ہر جمعے کے بعد وہ جب تک چندے کی اپیل نہ کر لیں نماز نہیں شروع ہوتی. وجہ کیا؟ لوگوں کو احساس ہی نہیں ہے. اسلام بندے کے شعور کو بیدار کرتا ہے اس وقت بھی, واللہ ہی اس وقت بھی. گھڑی دیکھ لیں آپ, صرف ہم میں سے وہ اس کلاس کی قدر جانتا ہے جس کو پتا کہ یہ ہے کیا. کوئی بازاروں میں, کوئی رستوں میں, کوئی گلیوں میں, کوئی گھروں میں, کوئی یہاں آ کے بھی ادھر ادھر. صرف یہ طلب جگانا ایک داعی دین کا کام ہوتا ہے. واللہ ہی آپ اپنے بچوں پہ کام کر رہے ہیں, ان کی طلب جگا دیں کہ تبین الرشد من الغی, بیٹا اٹس یور بینیفٹ, بیٹا یہ آپ کے فائدے کی چیز ہے, بیٹا آپ کی زندگی بن جائے گی. شوہر کو بھی کہہ دیں شوہر جی آپ کا فائدہ ہے, شوہر جی آپ کو جنت ملے گی, شوہر جی آپ کی نیکیاں جمع ہو رہی ہیں, آپ مجھے روک کے اپنی نیکی کیوں کم کرتے ہیں. اسلام اس ایک جملے میں جو چیز مجھے سمجھا رہا ہے, شعور کو زندہ کرواؤ, ضمیر اٹھاؤ. یاد رکھیے فطرت کی اگر انسان اصل سے نہ ہٹاؤ تو اس کو کبھی بھی یہ بات نہیں بھولتی. لیکن یہ آج کیوں نہیں ہے؟ لوگ اس طرح ریجیکٹ کر دیتے ہیں دین کی, قرآن کی, اسلام کی, نماز کی دعوت کو جیسے کوئی چائے کی پیالی کو ریجیکٹ کر دیتا ہے. تو اللہ تعالیٰ کہتے ہیں قد تبین الرشد من الغی, اتنی بات سمجھ آ گئی ہے. اب آگے چلتے ہیں. अच्छा, अब आप बातें करें ना, मैं आपके सामने बातें कर रही हूँ। अल्लाह जी, आप कहते हैं किसी को मजबूर नहीं करना चाहिए। चलो, पहले जर्जे पे, दीन पे मजबूर नहीं करना चाहिए, इस्लाम आ लाओ, और आप बात सुन चुके हैं, सिवाय उस कौम के जिसके सामने नबी आ चुका है, इसके अलावा किसी पे जबर नहीं है। मुशरिकीन ने मक्का के साथ जो जंगें हुई, उसकी वजह भी ये थी कि उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम जैसी बजीना को देखा और फिर ना माना। डेफिनेटली पिछली कौमों पे अजाब आते थे, वो एक कभी जलजले से मारी गई, कभी तबाहियां हो गई। नबी सल्लम के दुश्मनों से मामला डिफरेंट था। अल्लाह ताला ने उनको तलवारों से क्यों मरवाया? क्योंकि उनमें से कुछ लोगों में खैर थी और वो बहुत सारे थे, लिहाजा अगर आसमानी बिजली आती तो सारे ही मारे जाते, गेहूं के साथ गुन भी पिसता। अच्छा, अब क्या हुआ? उनको मजबूर किया जा सकता है, बाकी किसी को नहीं। अब आगे मुसलमान हो गए तो अब क्या है? कत्तब ये ना रुश्त मिनल गई, अंदर का सुकून, अंदर का इत्मीनान, अंदर का पा लेने का तसव्वुर इंसान को इस बात का यकीन दिलाता है कि ये सच है। आपने भी ऐसी बीसियों वीडियोस देखी होंगी, अपने हालात सुनाती हैं, या मर्द है कोई तो वो सुनाता है कैसे इस्लाम पे आए, और भी फूट 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 के रोने लगते हैं, फूट फूट के रोने लगते हैं। चंद दिन पहले एक वीडियो मैंने देखी जिसमें एक औरत है, तो वो अपनी कहानी सुना रही है, और वो मिशनरीज में थी, क्रिश्चियनिटी की तबलीग करती थी, और वो एक किस्म का दूसरों को क्रिश्चियन बनाने के लिए किसी इस्लामिक जगह पे पहुंच गई। ऐसे ही कहती, ऐसे 7 जगह थी, मुसलमानों की मस्जिद थी और मैं उधर थी। वहां गई, उसको मसवी किताब को पढ़ने का शौक था, बस उसने ये कुरान खोल लिया जो आज मेरे आपके आगे। और कौन सी आयत पढ़ी आपको पता? मैंने जब उसके मुंह से सुना, मेरा दिल खिल गया। कहती जिस आयत पे फिर मैं खड़ी हो गई, वो कहती वइज़ा समीउ मा उन्ज़िला इला रसूली तरायुनहुम तफीदु मिनद्दमी, कि तुम देखते हो जब वो नबी की जुबान से वो सुनते हैं कि जिसको उन्होंने पहचान लिया तो उनकी आंखों से आंसू बहते हैं। हबशा वालों का जिक्र है। उस दिन फिर उसकी भी आंखें फूट पड़े, वो फूट फूट के रो रही थी। मैं कह रही थी ये गैर मुस्लिम इस तरह कुरान की कदर करते हैं जब दीन पे आते हैं, और आज बहुत सारे मुसलमानों को पता ही नहीं इसमें है क्या। हम मुसलमान वो कदर नहीं करते, हमें पता ही नहीं अल्लाह ने हमें क्या। डायमंड तो बहुत छोटी चीज़ है, वो तो कुछ भी नहीं है। कत्तब ये ना रुश्त मिनल गई, अंदर का सुकून, अंदर की खुशी, मारे मारे फिरते हैं जिस दुनिया को लेने के लिए, उसको पाने का राज इस दीन में है। तो फिर एक और अगला सवाल लिखिए, फिर क्यों नहीं आते बहुत सारे लोग? देखिए ना, सबको पता है दूध अच्छी चीज़ है, तो फिर बहुत से क्यों नहीं पीते? बहुत सारों को पता है चॉकलेट खराब चीज है, तो क्यों नहीं छोड़ते? उसका जवाब अगले हिस्से में, इस हक को पाने के बाद रास्ते में रुकावटें हैं, वो नहीं अबूर कर पाते। और वो क्या है? फमैयकफुर बित्ताहूत। आप आयत पे नजर रखेंगे तो बात समझ आएगी, वरना बिल्कुल नहीं आएगी। जो कोई कुफर करे ताहूत का, फिर वायुमिनु बिल्लाही, फिर ईमान लाए अल्लाह पर। हम क्या कहते हैं? पहले अल्लाह पर ईमान ले आओ, फिर आहिस्ता आहिस्ता सब कुछ छोड़ देना, फिर बुराइयां छूटेंगी। तागूत पीछे आप सुन चुके हैं, हर वो सरकश कुव्वत, इरादा, इंसान की सोच, दोस्त, साथी, यानी वो चीज जो आपको डिट्रैक्ट करती है। मैं इस आयत के ऊपर कैसे सोचती हूँ, जैसे नेविगेटर में आपने डायरेक्शन डाली हुई है और वो डायरेक्शन आपको टिक टिक करके बता रही है कि यहां से एयरपोर्ट किधर है, लेकिन कोई जानते बूझते उधर से दूसरा रुख मोड़े तो गाड़ी में वो क्या शुरू हो जाता है, इधर से उधर, इधर से उधर, वो कह शोर मचा देती है, ये करो, यू टर्न लो, एग्जिट लो, ये करो, वो करो। ये है कत्तबे नरुश्त मिनल गई। लिख लें ये मिसाल, ये जेम है। जिस तरह नेविगेटर की डायरेक्शन से गाड़ी हटती है ना, तो कभी बीप बजती है, कभी कैसेट चल पड़ती है, फिर वो आपको वे आउट दिखाती है, अब इधर चले जाए, कीप ट्रैप, गो देयर, टेक अ यू टर्न, दिस दिस। इसी तरह जब एक इंसान गुनाह करता है और फिर वही गुनाह कुफर और नाफरमानी और कबायर में बदलता है, छोटे से लेके बड़ा गुनाह जब एक बंदा करता है ना, तो शुरू में उसके अंदर से भी यही आवाजें आती हैं बीप्स की, शर्म करो, गैरत नहीं है तुम्हें, क्या किया तुमने, किधर चल पड़ी, क्या देख लिया, क्या सुन लिया। अच्छा, आप फिर नेविगेटर पे आ जाएं, जब आप नहीं उसकी सुनते हैं ना, थोड़ी देर बाद चुप हो जाती है। ज्यादा से ज्यादा क्या होता है, आप अपने पास उसकी तस्वीर बना लें, इसमें इतनी खूबसूरत एक्टिविटी बन सकती है। अभी वो दिखा रही थी कि आपकी डेस्टिनेशन 7 माइल्स थी और आप वहां 10 मिनट्स में पहुंचने वाले थे। आपने जान के गलती की या भूल के की, शुरू में वो कहेगी करो करो सही हो जाओ, आप नहीं होते, तो फिर वहां से वो रूट निकालती है, तो फिर आपकी उस स्क्रीन पे क्या आ जाता है, 15 माइल्स और टाइम 20 मिनट हो गए। वजह क्या है, आप पता नहीं वो कहाँ से आपको चक्कर लगवा के फिर लाएगी। बस यही लिख ले, हम सिराते मुस्तकीम से एक गलत एग्जिट लेते हैं और हम जन्नत से दूर हो जाते हैं। और कोई रास्ता निकलेगा तो निकालेगी ना, वरना तो कोई नहीं निकाल सकते। तो याद रखिएगा कि ये बहुत बड़ी दौलत है, छोटे बच्चे से लेके बड़े तक, बल्कि जानवरों में भी अल्लाह ने इसका शऊर रखा है। आप बिल्ली को दूध दें तो आपके पास बैठ के पिएगी, पाँव भी चाटेगी, और आप ही के किचन से गोश्त की एक बोटी चुराती है तो वो वहाँ खड़े होकर कभी नहीं खाती, उसको उठा के दूर ले जाती है कि आप ना देखें, क्योंकि दूध उसके लिए हलाल था, ये गोश्त का टुकड़ा उसके लिए हराम है। तो एक इंसान को हलाल और हराम का फर्क ही ना पता चले, अल्लाह की मर्जी और ना मर्जी पता ही ना चले, मेरे हक में क्या चीज़ फायदेमंद है क्या चीज़ नुकसान की पता ही ना चले। होशियार तो इंसान इतना बनता, भाव ताव करते तो सारा दिन गुजर जाता, जमा तफरीके कर करके तो उसने कैलकुलेटर ही याद कर लिए, अकाउंट्स चेक करते और सारा दिन अपनी राइनिंगे देते लेते, वो तो सारा इतना होशियार है, सिर्फ यही नहीं पता कि मेरा अबदी फायदा किस में, रजली फायदा किस में। फमे यकफर बिताहूत, ये है सबसे बड़ी रुकावट। मेरा दिल चाह रहा है कि आप इसको लिखें, फमे यकफर बिताहूत, पहले कुफर है तागूत का, फिर है वह यू मिम बिल्ला, और ईमान लाए अल्लाह पे। अगर मैं आपसे कहूं कि इसका साइमल्टेनियसली ये इससे मिलता जुलता कोई जुमला बोले तो आपको किसी को याद है? क्या बढ़ते हैं तो मुसलमान होते हैं, ला इलाहा इल्लल्लाह, ये जो ला है ना, ये है फमै यकफुर बिताहूत, और इल्लल्लाह है वह यूमिन बिल्ला। ला की तलवार से सारे तागूतों का कुफर करेंगे तो फिर यूमिन बिल्ला होगा। बात समझ गए? अबू जहल को भी पता था मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सच्चे हैं, और अब्दुल्ला बिन उबई को भी पता था, और सबको पता था, नमरूद को भी पता था, फिरौन को भी पता था, पर वो तागूत का इनकार नहीं कर सका। तो अब सवाल पैदा होता है कि फिर तागूत क्या था? तो लिखिएगा, हर बंदे का तागूत फर्क होता है। मैं हर साल इसकी डिफरेंट आपको एग्जाम्पल्स देती होती हूँ, इस साल थोड़ी सी डिफरेंट दूंगी। आप देखिए कि तागूत मुख्तलिफ होते हैं। जब तक इंसान इस्लाम में नहीं आया होता ना, तो तागूत कुफर होता है, बाप दादा का तरीका, कोई जिस मजहब पे था, यानी उसको सारी रुकावटों से लड़ना पड़ता है। चलो मिसाल लेते हैं एक हिंदू औरत की या मर्द की, आंख खोली घर में बुतों को पूजा जाता था, कहीं कृष्णा है कहीं राधा है और कहीं कुछ और है। अब उसके लिए तो वही सब कुछ है ना, वो देवियां ना हो तो दौलत ही नहीं आएगी और वो बाहर नहीं आएगी और वो फुला फुला नहीं होगा, मान गए। उसके लिए सबसे बड़ा तागूत क्या है? जो सेटअप उसने देख लिया था फर्स्ट टाइम, ये उसकी सोच, ये सांस दिलाना कि इस पत्थर के बुत को हटा दो और एक ना नजर आने वाली जात को देख लो, ये बड़ी मुश्किल है। सबसे पहला ये स्टेप होता है, आहिस्ता आहिस्ता उसका दिल मान जाता है। अगर वो सुनता रहे ना, वो कहेगा अब मुझे यकीन हो गया कि ये बुत कुछ नहीं कर सकता, अब मैंने पूजा छोड़ दी है, अब मैं अपने सामने बुत नहीं रखती, अब मैंने सामने की बजाय बस वो अलमारियों में डाल दी है। ये सेकंड स्टेज होती है। उसके बाद क्या होगा भला? आहिस्ता आहिस्ता उसका दिल मान जाएगा कि बुत कुछ नहीं देता, तो अब उसका तागूत क्या है? वो प्लस माइनस, कि अगर इस्लाम कबूल किया तो घर ना टूट जाए, माँ बाप नाराज ना हो जाएं, बेटियों के रिश्ते नहीं होंगे, बेटे ये नहीं होंगे, यानी फिर वो नफे नुकसान तागूत बन जाते हैं। बात समझ रहे हैं? सबसे पहले शक था, शक कि नहीं नहीं कोई नहीं है अल्लाह, सभी अल्लाह होते हैं, शक के अंधेरे दूर हुए तो फिर अपना दिल मान गया। तो उसके बाद फिर फवायद, इस्लाम कबूल किया तो ये होगा, नुकसान ना किया तो ये होगा वो होगा, ये जंग चलती रहती है। बहुत सारे लोग आज भी दुनिया में ऐसे हैं कि जो शक वाले तरद्दुद से निकल चुके हैं इस्लाम के बारे में, बट वो यहाँ फंसे हुए हैं। आप कहते हैं बोलते ही नहीं, अब इनको समझ ही नहीं आती, अब क्यों नहीं, वो वहां फंसा हुआ है कि घर तोड़ना पड़ेगा, शौहर का क्या बनेगा, बीवी का क्या बनेगा, फिर मैं अकेली कैसे सर्वाइव करूंगी, फिर हिजरत करनी पड़ेगी। इस मरहले से लोग पलट जाते हैं, और इसको वो क्या कहते हैं, हम क्या सोचते हैं, दे आर स्टिल इंटरेस्टेड, दे आर थिंकिंग, थिंकिंग कोई नहीं है, वो सोची पिया तो बंदा गया। सिर्फ वही बंदा कुफर का तागूत करता है, इधर दिल में सच गया اور ادھر زبان پہ آ گیا آمنت بربی موسیٰ و ہارون. وہ فرعون کے جادوگر تھے یا وہ کہہ لیجئے نبی صلی اللہ علیہ وسلم کے دور میں بھی سیوں واقعات ہیں، آپ پڑھ کے دیکھ لیں. لکھیں یہ جملہ بھی جم ہے، جس نے اسلام کو سچ سمجھنے کے بعد فوری طور پر ڈکلریشن نہ دی، اس کے اسلام قبول کرنے میں بہت رکاوٹ آتی ہے، یعنی وہ نہیں کرے گا، سیدھی سی بات ہے. سیکنڈ تھاٹ آنے کے بعد بندہ مصلحت پسند ہو جاتا ہے. میں آپ سے کہتی ہوں چلیں باہر برف میں کھیلیں، جو آپ میں سے کہیں گے نا چلیں، چلے اٹھتے ہیں چلتے ہیں، وہ چل پڑیں گے میرے ساتھ. اور جو سوچ میں پڑ گئے اچھا ٹھنڈ لگ جائے گی، گرمی نہ ہو جائے، یہ نہ ہو جائے، پون چلو بیٹھے ہی رہو ادھر. آپ دیکھیں کبھی گھر میں بیٹھے ہیں نا، بچے بھی میاں بیوی، کہیں چلے چلو جی چلتے ہیں آئس کریم کھانے، سب چل پڑیں گے، اور ذرا سا ایک ٹھنڈی بات کرتے سارے ڈیلے ہو جائیں گے. اسلام سوچ کے اپنانے والی چیز نہیں ہے. چلیے اب آپ آگے مسلمان ہو گئے، اس نے کہا ٹھیک ہے جو ہوگا دیکھی جائے گی، یکفر بالطاغوت. بڑی بڑی چھریاں چلا دیں اس نے رشتوں پہ، مصلحتوں پہ، مفادات پہ. اب کیا بابا، یومن باللہ، اللہ پر ایمان لے آیا، اب مسلمان ہو گیا. فقد استمسک بالعروۃ الوثقی، تو تحقیق اس نے تھام لیا ایک مضبوط کڑا. امیجینیشن میں لائیں ایک شخص ہے جو ڈوب رہا ہے، اس کی لفظی وضاحت بھی نہیں اتنی زیادہ ہوئی تھی پیچھے نا، اس میں نئے چند لفظ ہیں آپ کے لیے. ایک تو جو اکراہ ہے نا، کسی کو ایسے کام پہ مجبور کرنا جو وہ کرنا نہ چاہتا ہو. حقیقت ہے کہ اسلام جب نہیں ہوتا زندگی میں تو اسلام اچھا نہیں لگتا، اس میں کوئی شک کی بات نہیں ہے. پھر دوسری بات آپ دیکھیے کہ یہ جو لفظ ہے نا بالعروۃ الوثقی، یہ پہلی دفعہ آپ کے سامنے آیا ہے، اس کو ضرور دیکھیے گا. فرمایا کہ فقد استمسک، استمسک میں دیکھ لیجئے پکڑنا ہے، حزنی کا اخذ یا خزو نہیں ہے، مسکا. اور آپ کو بتایا تھا کہ المسک کھال کو کہتے ہیں، کھال جس میں گوشت اور ہڈیاں بند رہتی ہیں، جس سے مشک بنتی ہے نا. تو ان تسا کا کیا تھا، بہت مضبوطی سے پکڑنا، چمٹ جانا، ایسے پکڑ لینا کہ اب یہ چیز میرے ہاتھ سے نہ جائے. اسی سے پھر وہ مسک بھی ہے، خوشبو، قطرہ اس کا ہاتھ کو لگ جائے نا تو وہ خوشبو جاتی نہیں ہے. پیچھے لفظ پڑھ چکے ہیں آپ امساکم بالمعروف، اس کی تفسیر میں اگر آپ مزید ڈیٹیل جائیں تو میں نے آپ کو پیچھے دی تھی الحمدللہ. خیر اب آگے چلتے ہیں عروہ پہ. عروہ کیا ہے اس کو سمجھیے گا، عین را و، اس کا روٹ ہے عرو، بیری کی کانٹے دار جھاڑیوں یا پیلو کی قسم کے درختوں کا جھنڈ، جن کی جڑیں زمین میں رہتی ہیں اور جن کے پتے سردی میں بھی نہیں گرتے. یعنی آپ اپنی زبان میں بیری نام لکھ لیں، ایسا درخت جس پہ کانٹے ہوں اور سردیوں میں بھی اس کے پتے نہ گریں. اب ہوتا کیا ہے، جب سردیوں میں سارے درختوں کے پتے اتر جاتے ہیں نا، تو جانور پھر اس درخت کے پتے کھاتے ہیں، پھر ان کی جان بچتی ہے. یہ ہے عروہ، بات سمجھ گئے؟ تو پھر عروہ کیا ہے، ہر وہ چیز جس پہ بھروسہ کیا جا سکے. جب سارے درختوں کے پتے دھوکہ دے گئے تو وہ درخت آپ کا سہارا بن گیا. یہ ہے بالعروۃ الوثقی، اللہ کی ذات، اللہ کا سہارا، وہ سہارا ہے جو کبھی بندے کو مایوس نہیں کرتا. بالعروۃ الوثقی ہینڈل کو کہتے ہیں، جیسے آپ دیکھیے کہ بسوں میں جو لوگ کھڑے ہوتے ہیں اوپر، انہوں نے پلاسٹک کے ہینڈل ڈالے ہوتے ہیں نا، ایسے تھوڑا سا کہ بس اگر ہلے کچھ ہو تو پکڑ لے، تو ہر سہارے کو ہینڈل کہتے ہیں. چمٹے رہنا اور جم کر باقی رہنا. یہاں بالعروۃ الوثقی کیا ہے کہ ایسا مضبوط سہارا جس پر پورا بھروسہ کیا جا سکے. زندگی کا ایسا قانون جو اپنی نتیجہ خیزی میں کبھی خطا نہ کرے، یعنی اسلام کے اوپر عمل کرنے کے بعد کبھی مجھے نقصان نہیں ہوگا یہ یقین ہو جائے، اعتماد ہو، دغا نہ ہو، راستے میں نہ ٹوٹ جائے. اور یاد رکھیے گا کہ یہ وہ خوبصورت چیز ہے کہ جو ہاتھ میں ہونا تو بندہ زندگی کے تھپیڑوں میں سے بھی بچ جاتا ہے. یہ جو بچوں کو سوئمنگ پول میں سوئمنگ کراتے ہوئے ایک چھوٹا سا سرکل ڈال دیتے ہیں نا، جس کے اندر بیٹھ کے بچے کھیلتے، وہی عروہ ہے، اسی کو امیجینیشن میں لائیں. اب جب اس کے اندر بچہ ہے تو سیکورڈ ہے نا، تو ایمان. اور حدیث میں آتا ہے کہ عروۃ الوثقی تقویٰ ہے. اوسک عروہ، سب سے مضبوط، کیونکہ آگے لفظ آ رہا ہے نا بالعروۃ الوثقی، لفظ وثقی کو بھی سمجھ لیں. وثاق، رسی، بیڑی یا بندھن کو کہتے ہیں، جس سے کسی چیز کو کس کے باندھا جائے. اسی طرح وساق باندھنے کو اور وساق رسی کو، واو کی زبر اور زیر کا فرق بتا رہی ہیں آپ کو، رسی کو کہتے ہیں. اوساقہ، اس نے اس کو رسی سے کس کے باندھا. تو مضبوطی کے معنی ہے اس میں اصل میں، جو ٹوٹ نہ جائے، جو جس پہ اعتماد کیا جائے. تو یہ کون سا ہے سہارا؟ ایمان کا. یاد رکھیے، آپ کی میری زندگی کا سب سے بڑا سہارا ہمارا ایمان، اور ایمان کے پھر ثمرات اور تحفے تقویٰ کی صورت میں، احسان کی صورت میں، شکر کی صورت میں. ایک دفعہ سچا ایمان آپ کے اندر آ جائے، آپ آنکھوں میں آنکھیں ڈال کے کہہ سکتے ہیں میں یہ نہیں چھوڑ سکتی، میں پیچھے نہیں ہٹ سکتی. دیکھیں نا، آپ کا آکسیجن ماسک کوئی ہٹانا چاہے، اور آپ کو پتا ہے کہ آپ اسی کے تھرو سانس لے رہے ہیں، تو آپ پوری کوشش کریں گے نا اس کو ہٹاتے ہوئے. اگلے کو بھی پتا ہے مر جائیں گی آپ اگر آپ کا ماسک ہٹ گیا. یہ چیز ہو جائے بندے کی یومم باللہ پہ، یہ میرا آکسیجن ماسک ہے. لنفسام اللہ، یہ لفظ انفسام بھی دیکھیں، یہ بھی پہلی دفعہ لفظ آیا ہے. دیکھنے میں نون ہے لیکن روٹ میں کیا ہے؟ سب بولے فا سوات میم فسم. فسم کہتے ہیں کسی چیز کو اس طرح توڑ دینا کہ وہ دو ٹکڑے نہ ہو بلکہ جڑی رہے. بس آپ دیکھیے کہ کبھی کریک آ جاتا ہے برتن میں، پلیٹ کے اندر کریک آ گیا پر ٹوٹی نہیں، کپ کے اندر ایک دم کئی مشین سے نکالتے ہوئے ٹھوکر لگی ٹوٹا نہیں، بس وہی ہے. یہ لفظ عموماً ایسے موقع پہ استعمال ہوتا ہے جیسے زنجیری کا حلقہ کھل جائے. کبھی آپ کی گلے کی چین ہے نا، تو اس کی ایک ڈنڈی کھل جاتی ہے تو وہ اٹک جاتا ہے، تو آپ کہتے شکر ہے میں نے دیکھ لی ورنہ یہ گر جانی تھی. تو چیز ٹوٹ کے دو نہیں ہوگی، جس کو اردو میں یا پنجابی میں کیا کہتے ہیں؟ تڑخ جانا، تراڑ آ گئی ہے. یہ دراڑ آنے کو ہی کہتے ہیں. تو فسم تراڑ ہے، یعنی ٹکڑے ٹکڑے نہیں ہوتی. آپ کو میں سارے ٹوٹنے کے لفظ لکھاؤں تو وہ بہت زیادہ ہو جائیں گے، وہ بھی آئیں گے آگے قرآن میں. قسم ابھی کہتے ہیں، لیکن یہاں کیا مراد ہے؟ یہاں کہ اللہ پر ایمان اس قابل اعتماد قانون کا حصہ ہے کہ جو ٹوٹنا تو دور کی بات ہے، اس میں کبھی دراڑ بھی نہیں آتی. اور اگر آپ نے اس کو پڑھنا ہے نا، تو صحابہ کی زندگیوں کو پڑھ لیجئے. آج کل پڑھ رہی ہوں میں سیرہ، اور یہ اس طرح کے ہمارا ٹاپک آنے والے ہیں اگلے دنوں میں. تو میں تو کسی اور ہی دنیا میں پہنچ گئی ہوں واللہ ہی، میرا دل ہی نہیں کرتا اس دنیا میں واپس آنے کو جب میں ایک صحابی کے بارے میں پڑھنے لگ جاؤں، اور میں بیٹھ کے اپنے ساتھ ہی تقابل کرنے لگ جاتی ہوں کہ ان کو کیا سمجھ آ گئی تھی جو آج تک ہمیں نہیں آئی. وہی جنت ابو بکر کو چاہیے تھی، وہی مجھے چاہیے. وہی عمر کی طلب تھی، وہی عثمان کی علی کی تھی، جس کے لیے قربانیاں دی، سب کچھ دیا. آج ہمیں کیا ہو گیا؟ میں تو آج ہر وقت واللہ ہی اتنی کریٹیکل ہو گئی ہوں، میں ہر وقت مسلمانوں کے لیے سوچتی ہوں اے اللہ آج کے مسلمان کو ہو کیا گیا، کیا ہو گیا ان کو. اور اس آیت کا شان نزول پڑھ کے تو آپ کی آنکھیں کھل جائیں گی. انصار کے کچھ لوگ اسلام کے آنے سے پہلے مدینہ میں جب یہود اور نصارہ کے ساتھ رہتے تھے، تو ان کے اثر میں آ کے یہ بھی یہودی ہو گئے یا نصرانی ہو گئے. اب جب خود یہودی ہوئے تو بچے بھی یہودی ہو گئے. جب اسلام آیا نبی صلی اللہ علیہ وسلم کے تھرو مدینہ میں، تو یہ تو سمجھ گئے کہ وہ غلط تھا یہ سچ تھا. کتبین رشد من الغی، مان گئے مسلمان ہو گئے. اب جب خود مسلمان ہوئے نا، تو پھر اپنی بچوں کو اور اولادوں کو جو پہلے انہی کے کیئرلیسنس سے یہودی اور نصرانی ہوئے تھے، ان کو زبردستی مسلمان بنانا چاہا، تو اولادیں منہ کے آگے آ گئیں. وائی، واٹ ڈو یو تھنک؟ آپ کی مرضی کیوں مانے؟ آپ نے خود تو سب کر لیا، ہمیں کر لے. اس پہ یہ آیت نازل ہوئی تھی. کیا آج کے مسلمان کے ساتھ نہیں ہے؟ ہماری غفلتوں نے، ہماری کمیوں نے ہماری اولادوں کو مسلمان نہیں چھوڑا. جب قرآن پڑھ کے ہم شعوری مسلمان ہوتے ہیں تو پھر رونا آتا ہے. تو پھر وہ بچے کہتے مام اوکے اٹس فائن، جو آپ کریں نہ کریں، ڈونٹ وری اباؤٹ می، آئی ایم ویری کمفرٹیبل. آج مسلمانوں کے وہ لوگ جو نان مسلم کلچر کے انڈر ہیں، ان کی اولادوں کے ساتھ یہی حال ہے. اسی طرح اس آیت کی شان نزول میں آتا ہے کہ مدینہ کی مشرق عورتوں کے جب اولاد نہیں ہوتی تھی نا، تو وہ نظر مانتی تھی کہ اگر ہمارے بچے ہو جائیں گے تو ہم اس کو یہودی بنائیں گے اور یہود کے سپرد کر دیں گے. جیسے آج ہمارے لوگ کہتے ہیں بچہ ہوگا تو حافظ بنا لوں گی. حافظ سے آگے نہیں ہم بڑھتے ابھی تک، اس کو امام مسجد بنا دیں گے. ہر وہ تو کمی لوگ کہتے ہیں، حافظ ہی زیادہ کہتے ہیں. خیر، تو وہ کہتے تھے کیونکہ اس وقت کوئی اور مذہب نہیں تھا، یہودیت کا دین ان کو نظر آتا تھا، کہتے تھے یہود کے سپورٹ کریں گے. اس طرح کے بہت سارے بچے یہودیوں کے پاس چلے جا چکے تھے، मन्नतें मान मान के माओ ने अपने बच्चे यहूद को दे दिए हुए थे। अब ये माँ बाप जब मुसलमान हुए और अल्लाह के दीन के अंसार बने, यहूद से जंग हुई और उनकी साजिशों और फरेबकारियों से निजात पाने के लिए अल्लाह के नबी ने हुक्म दिया कि बनी नजीर के यहूद को मदीना से निकाला जाए। तो जब वो मदीना से बनी नजीर नाम के यहूद निकले तो इनकी नौजवान औलादे भी साथ गई। उन्होंने कहा हम तो इनके साथ जाएंगे, तो उस पे फिर माँ बाप को हाथ लगा, ओहो हमारे बच्चे तुम्हारे हाथों से निकल गए, तो जाके बच्चे तलब किए, जबरदस्ती करनी चाहिए। उसके ऊपर आयत उतर आ गई, ला इकराहा फिद्दीन, अब सब्र करो, अब मुजाहदे करो, अब तहज्जुदों में रोओगे और वल्लाह ये एक पूरी नस्ल अभी रोएगी अल्लाह के सामने, फिर औलादों का दीन बदलेगा। ये ओवरनाइट चेंज नहीं आई हुई, हमने काफी साल अपने बच्चों को छोड़ा इस माहौल के थपेड़ों में, अब इसके लिए आपको अल्लाह को मनाना पड़ेगा, फिर बच्चे मानेंगे। अल्लाह ताला कहते जोर जबरदस्ती की बातें नहीं, इनको जोड़ो। और कौन सा दिन है कि मैं किसी बीवी का शौहर के लिए, शौहर का बीवी के लिए, कोई बच्चों का माँ बाप के लिए, ये चार रिश्ते मेरे सामने आते हैं। भाई बहनों की बात कम ही करते हैं, इसे भी मैं सोचती हूँ कि अब हमें अपने भाई बहनों की इतनी फिक्र नहीं रह गई। और फितरी बात है, शादी के बाद औरत का ज्यादा गम और हम बच्चे और बीवी शौहर बच्चे आपस में ही रह जाता है। तो याद रखिए कि अल्लाह ताला ने इस सबक में बहुत कुछ कर दिया। और हजरत उमर का एक गुलाम था, असबक उसका नाम था, नसरानी था, तो आप उस पर इस्लाम पेश करते हैं, क्या हम भी अपनी मासियों को कहते हैं या हम अपनी मेड्स को कहते हैं? चलो मासियां तो छोड़े, मेड्स को कहते हैं? कहते नहीं नहीं छोड़ो छोड़ो भाग जाएगी। कहते कि मुसलमान हो जा तो वो आगे से इनकार करता, तो फिर कहते जा तेरी मर्जी, इस्लाम तो जबर से रोकता है। यानी उमर जैसे गयूर शख्स ने भी जबरदस्ती करके अपने गुलाम को, जिसको कर सकते थे, आपको तो गुलाम के ऊपर तो आपका इख्तियार होता है, लेकिन हजरत उमर ने उसको फोर्स नहीं किया और कभी भी नहीं किया। तो अल्लाह ताला इसे एक आयत में बंदे का अल्लाह के साथ ताल्लुक जोड़ता है। कुरान अल्लाह और बंदे के बीच एक बड़ा खूबसूरत रब्ता है। जब एक बंदा अल्लाह से जुड़ता है ना, तो अल्लाह ताला उस पर अपनी रहमत करता है, फिर अल्लाह ताला उसके हालात को जानता है, उसकी मदद करता है, उसका सहारा बनता है। कोई जिंदगी का वक्त याद कर लीजिए, मैंने तो ये छोटी से लेकर बड़ी चीजों में भी आजमा लिया कि एक वक्त ऐसा आता है कि सिर्फ अल्लाह का सहारा रह जाता है, सब ही अगेंस्ट, सारे ही पत्ते आपके खिलाफ। ऐसे वक्त में फिर आप कहें कि यूमिन बिल्ला, अल्लाह मैंने आपको थाम लिया। और जब एक बंदा अल्लाह की रहमत में आ जाता है, ठंडी छांव वाली जिंदगी बसर करता है, सारा जिस्म जख्मों में चूर चूर हो, दिल मुतमईन होता है, दिल दिमाग परेशान हो, घर टूट रहे हो, अपने प्यारे रुखसत हो रहे हो, दिल मुतमईन है। अपने दिल को पूछिए, ये मैं आपको एक छोटा सा टेस्ट दे रही हूँ, टेस्ट वो नहीं है जो आपका पेपर पे आता है, परेशान ना हो। क्राइटेरियन, बड़ी से बड़ी मुश्किल में दिल की क्या कैफियत होती है, अचानक किसी के मरने की खबर, बीमारी की खबर, परेशानी की खबर, नामवाफिक खबर सुन के दिल क्या कहता है? अगर यूमिन बिल्ला है ना, तो आपका दिल मुतमईन, आप कहेंगे फिर होने दो, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, इट्स फाइन, क्या हो सकता है, अल्लाह उनका अच्छा करे। फिर आप अपने हाल पे नहीं जाने वाले पे रोते। और अगर जरा सी नॉर्मेलिटी जिंदगी में आए, आप हाइप पर हो गए, डिप्रेस हो गए, परेशान हो गए, बस समझिए कि फिर ईमान की कमी। सच्चा ईमान बंदे को जरूरतमंद करता है, ना गर्मी लगती, ना सर्दी लगती, ना भूख लगती, ना प्यास लगती, बंदा बेहिस हो जाता है। ये डिप्रेशन कोई मोमिनों का मरज तो नहीं है, ये तो पोल है इस बात का कि ईमान बिल्कुल बुझने के करीब है, ईमान का बल्ब। इसलिए इंसान को हमेशा अल्लाह से कहना चाहिए कि अल्लाह मेरा तेरा ताल्लुक ना टूटे, बाकी तू जो मेरे साथ मामला कर ले, मैं खुश हूं, राजी रहिए। रदीतु बिल्लाहि रब्बन, बड़ी से बड़ी खबर के लिए राजी रहे। मैं अक्सर सोचती हूँ कि हजरत आयशा कितने प्यार से अल्लाह के नबी के साथ बैठ के बातें करती थी, अल्लाह के नबी अगर आप फौत हो गए तो क्या होगा, आयशा अगर मैं चला गया तो तेरा क्या होगा, बातें करें, अच्छा ये होगा, मैं ऐसे करूंगा तो ऐसे करना। यानी इतना ईजी लेते थे, हम तो कहते बस 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 ये बातें नहीं करो, मेरे से सोचा नहीं जाता, वो नहीं होता। माए मैदाने जंग में भेजते हुए कहती थी बेटा तेरे सीने पे गोली के मुझे खबर मिले, पुश्त पे ना मिले कि तू भाग रहा था फिर भी मर गया, ये कैसे आता है यूमिन बिल्ला, क्योंकि बेटा इधर से मर रहा उधर जा रहा है, शौहर इधर नहीं होंगे उधर मिल जाएंगे, फिर क्या। सच्ची बात है, हमने इतने कमजोर सहारे बनाए, मैं अल्लाह की कसम मैं आप सबको कहूंगी, कभी अपने शौहर को सहारा ना बनाए, हाई इनको कुछ हो गया तो क्या होगा, अस्तग़फिरुल्लाह पढ़े, दो नफिल पढ़े तौबा के, वो कुछ नहीं कर रहे बेचारे, यूमिन बिल्ला। ये तौहीद की जंग होती है जो अल्लाह हमें मुख्तलिफ हालात से गुजारता है। ہائے جوان بچہ ایک ہی بچہ مر گیا تو کیا ہوگا، اور میں نے دیکھا اللہ معاف کرے جس رشتے پہ نظریں لگی ہوتی ہیں ادھر ہی آزمائش آتی ہے. 10 سے زیادہ مثالیں مجھے یاد ہے، اکلوتا بیٹا اور عین جوانی میں مرتا، کیونکہ ماں کا دل اس میں، دماغ اس میں، آنکھیں اس میں، سوچ اس میں، ایک بچہ، ایک بیٹا، ایک بیٹا، ایک بیٹا، اس کو کچھ نہ ہو جائے، یہ ہو گیا تو میں مر جاؤں گی. اللہ کہتا کر کے دیکھو، پھر جیتی ہے. تو کبھی کسی کچے سہارے کو نہ بنائے. اللہ کی قسم، اللہ سے پیارا سہارا زندگی کا کوئی نہیں ہے. اکیلے رہ جائے سب ختم ہو جائے، دین کی بہاریں ختم، دنیا کی ختم، اللہ بس مجھے تو اپنے ساتھ جوڑے رکھنا. سب جائے لیکن میرا ایمان نہ جائے. ہم تو بات بات پہ ایمان بیچ کے آتے ہیں واللہ. اللہ نے کہا تم رہو. اللہ نے اپنا یہ سہارا دینے کا طریقہ کیا کیا ہمارے ساتھ؟ رسول بھیجا، کتاب بھیجی، نبیوں کے قصے سنائے، جنت جہنم کی باتیں بتائیں، یہ پڑھو پھر تمہیں سکون ملے گا. اور واقعی لا الہ الا اللہ کی تفسیر ہے. سعید بن جبیر کہتے ہیں فقد استمسک بالعروۃ الوثقی، اصل میں یہ ہے لا الہ الا اللہ. میرا دل کرتا ہے، اب میں نے کافی دیر سے نیت کی ہے کہ میں نے صرف کلمے پہ کوئی ایک پورا کورس شروع کر دینا ہے. اصل میں ہمارا کلمہ ہی نہیں ٹھیک. ہم کہتے میں ٹھیک نہیں پڑھتی، لا کہتی ہوں کہ لا کہتی ہوں. ہم پھر ٹھیک پڑھنا کہتے ہیں تجوید کو، مخارج کو، حالانکہ دل سے لا نہیں نکلتی. ہے ہی نہیں لا تو الہ کہہ دیا، ابھی تو کیا ہمارا الہ اللہ، ختم. نہیں پھر اس میں فمی یکفر بالطاغوت نہیں تھا. پہلے نو ہے، نگیشن سے دین شروع ہوا ہے. پھر اگلے آتا ہے، یہ تو ایک لمبا وقت ہے آپ کو بتانے کے لیے. اور امام سدی کہتے ہیں عروۃ الوثقی سے مراد اسلام ہے. عبداللہ بن سلام جو یہودی عالم تھے، انہوں نے ایک خواب دیکھا اور نبی صلی اللہ علیہ وسلم سے آ کے بیان کیا. کہتے میں نے خواب میں دیکھا، غور سے سنیے گا، بڑا مزے کا ہے اور انٹرسٹنگ خواب ہے. اور خوابوں میں تو ویسے ہی ہماری قوم کا ماشاء اللہ بڑا شوق ہے، خواب میں کچھ ہو جائے صحیح بس. کہتے اچھا اور کیا ہوا، اور کیا ہوا. بہرحال کہتے میں نے خواب میں دیکھا کہ میں ایک باغ میں ہوں اور اس کی کشادگی اور سرسبزی بہت زیادہ، بڑا خوبصورت گرین، لش گرین گارڈن ہے. اور اس کے بیچ میں ایک لوہے کا ستون ہے. امیجینیشن میں لائیں، لوہے کا ایک ستون ہے جس کا پاؤں، یعنی وہ اس کا پایا جو ہے وہ زمین میں اور سر آسمان میں، بہت لمبا ہے. اور اوپر اس کے اوپر نا ایک کڑا پڑا ہوا ہے، ایسے ہینڈل. امیجینیشن لیں، جیسے ہینڈل سب کے ہی ہوتے ہیں، آپ کو پتہ ہی ہے کیا چیز ہوتی ہے. خیر کہتے ہیں کڑا لگا ہوا ہے. تو مجھے کہا گیا کہ تو اس پلر پہ چڑھ. میں نے کہا میرے اندر اتنی طاقت نہیں ہے، میں نہیں چڑھ سکتا. پھر ایک خدمت گار لایا گیا، ہیلپر، اور اس نے پیچھے سے میرے کپڑے اٹھائے، یعنی مجھے کیا کہ چل چل چل. کہتے ہیں آہستہ آہستہ میں ہمت کر کے اوپر چڑھتا گیا، یہاں تک کہ میں چوٹی پہ پہنچ گیا. پھر میں نے وہ کڑا پکڑ لیا تو مجھ سے کہا گیا اس کو مضبوطی سے پکڑو. کہتے ہیں میں نے اس کو پکڑا تو میری آنکھ کھل گئی. جب میں نے آنکھ کھولی تو ایسے لگا کڑا میں نے ہاتھ میں تھاما ہوا ہے. نبی صلی اللہ علیہ وسلم نے کہا کہ اس باغ سے مراد دین اسلام ہے، ستون سے مراد اسلام کا ستون، کلمہ اسلام کا ستون ہے، نرکان اسلام میں سے لا الہ الا اللہ، اور کڑا عروۃ الوثقی. اور آپ نے کہا کہ عبداللہ مبارک ہو، تو اپنی موت تک اسلام پہ قائم رہے گا. یہ صحیح بخاری کی روایت ہے. اللہ ہمارے ساتھ بھی ایسے ہی کرتا ہے. اور اب دیکھیں عبداللہ بن سلام مجھے واحد نام دکھتا ہے جو یہودی علماء سے اٹھ کر اسلام پہ آئے تھے. تو اللہ خوف دکھاتا ہے، واللہ سمیع علیم، خوب سنتا ہے، وہ جانتا ہے، اس کو پتہ ہے کون طاغوتوں سے انکار کر رہا ہے، کیسے اندر جنگ ہے اور کون کس حق پہ ہے. آپ دیکھیے کہ میں سوچتی ہوں اگر فن چاہیے، انٹرٹینمنٹ چاہیے، غذا چاہیے، دوا چاہیے، اور کیا چاہیے ہوتی ہے، آرام چاہیے، یہ قرآن کی کلاس میں آ کے بیٹھ جائیں. یا ہمیں بھوک لگی ہوتی ہے نا، یا ہمیں پیاس لگتی ہے، یا ہم تھکتے ہیں، اتنا سکون، اتنی چیز اس میں. یہ بات کہ واللہ سمیع علیم، وہ سنتا بھی ہے، وہ جانتا ہے، اس کو کفر کی بھی حقیقت پتہ ہے، بندے کی ایمان کی بھی. اچھا اب ہوتا کیا ہے، اگلی آیت کے ساتھ اس کا سفر ہے. میں تھوڑا سا اس کا خلاصہ کر دوں آپ کے سامنے. میں نے ابھی تک تو آپ کو کون سا طاغوت بتایا، ابھی کفر سے اسلام پہ آنے کا. اب کلمہ پڑھ لیا، مسلمان ہو گئے، اب طاغوت کیا ہے؟ اگر دنیا میں اس وقت کہہ لیں کہ 2 بلین مسلمان ہیں نا، تو ہو سکتا ہے کہ 4 بلین طاغوت ہوں. لکھیں ہر بندے کا، میں مسلمانوں کی اب بات کر رہی ہوں، اب کفار سے بات ختم. بس وہ ایک دفعہ جمپ لگا کر، چھلانگ لگا کے عبداللہ بن سلام کی طرح اسلام پہ آ گئے. جب آپ مسلمان ہوتے ہیں نا تو پھر طاغوت اور ہوتے. طاغوت کو پہچاننا اتنا مشکل ہے، یہ ری انوینٹ کرتا ہے اپنے آپ کو، شکلیں بدلتا ہے، بھیس بدلتا ہے، کیموفلیج کر لیتا ہے. انسان مسلمان ہے، اب اس کے طاغوت کے ہیں. آپ گن سکتے ہیں. کسی کا تاغوت اس کی نیند ہے, نیند کی وجہ سے فجر چلی جاتی ہے. بعض لوگوں کا تاغوت ان کی سستی ہے, بعض لوگوں کا تاغوت ان کی بولیے عادتیں ہیں. واللہ ہی میں ایک طرف ویکینڈ پہ کریکٹر بلڈنگ کا پڑھاتی ہوں نا, تو میرا ذہن ادھر چل پڑتا ہے. تو میرا دل کرتا ہے میں سارا دن اس کرسی پہ بیٹھ کے نا, لوگ آتے جائیں بدلتی جائیں جگہیں, لوگ سارے تو نہیں بیٹھ سکتے سارا دن, نہ میں بیٹھ سکتی ہوں, لیکن جتنا بھی میں بیٹھ سکوں میں صرف لوگوں کو یہ بات سمجھا سکوں تو میں اپنی زندگی کو ورتھ اٹ سمجھوں گی. کہ آج ہم ایک تو دین سے دوری اور دوسری اپنی عادات کی خرابی کی وجہ سے ناکام ہیں. ہم اپنی جگہ ہی نہیں بناتے دنیا میں اور چلے جاتے ہیں, دلوں میں جگہ ہی نہیں بناتے اور دنیا سے چلے جاتے ہیں. تو میں کہتی ہوں جو مزے مجھے آتے ہیں اللہ سب کو آئے. جو چیز میں شیئر کرتی ہوں ظاہری بات ہے مجھے بھی تو مل رہی ہوتی ہے. آپ اپنے گھر کو دیکھ لیں, چار بچے ہیں آپ کے, شوہر ہیں, ساس ہوں گی گھر میں, کوئی اور ایک آدھا ہوگا. ہر بندے کا تاغوت فرق ہے. کسی کا تاغوت سگریٹ ہے, وہ روزہ نہیں رکھ سکتا کیونکہ سگریٹ نہیں چھوڑنی. کسی کا تاغوت اس کے دوست ہے. جی پلیز, ہر وہ طاقت جو اللہ کے حکم سے روکے. مطلب نماز پڑھو تو نماز سے روک رہے ہیں, روزہ رکھو تو روزے سے روک رہے ہیں, تہجد پڑھو تو تہجد سے روک رہے ہیں, حرام نہ کھاؤ تو حرام کی طرف پڑھ رہے ہیں. ہر وہ چیز اپوزٹ. اسی سے تغا, دیکھیے دو لفظ لکھے تغا اور بغا, ایک ہی ہے. بغا بغاوت ہے, تغا تو گیانی ہے, سرکشی ہے. اردو میں ہم کہتے ہیں نا دریا میں تو گیانی آ گئی, تو وہی چیز ادھر ذہن میں رکھ لیجیے گا. تو کہنے کا مقصد یہ ہے کہ ہر بندہ اپنا تاغوت پہچانے. جیسے بنی اسرائیل کا بچھڑا تھا نا, وہ شریف فی قلوبہم العجل, تو ان کے بچھڑے تھے نا, تو یہ بچھڑا بھی تاغوت کا ہی ہوتا ہے. اپنا ڈھونڈے, میں تو اپنا ڈھونڈوں, آپ اپنا ڈھونڈنا چاہیں تو آپ کی مرضی. کسی کا پیسہ ہوتا ہے, کسی کی شاپنگ ہوتی ہے, کسی کی خود پسندی ہوتی ہے, کسی کی انا بہت بڑا تاغوت ہے. میں جاؤں, میں بیٹھوں, میں نماز پڑھوں, میں یہ کروں. کسی کی کنجوسی ہوتی ہے, بخل ہوتا ہے. کسی کے کا تاغوت لوگ ہوتے ہیں, لوگ کیا کہیں گے. کسی کا تاغوت اس کا سسرال ہوتا ہے, کسی کا تاغوت باتیں ہوتی ہیں. ہم تو تاغوت چار چھ لوگوں کو کہتے ہیں نا, جو بڑی بڑی حکومتیں اور بڑے بڑے صدر ہیں اور وزیر ہیں, جی وہ تاغوت ہیں, وہ اسلام کے خلاف ہیں. وہ غریب آپ کو نہیں کہتے کہ ابھی ظہر کا وقت ہو رہا ہے تو نماز پڑھ لو, آپ نے خود پڑھنی ہے. ہمارا ہر نیکی کا رکن کسی ایک الگ تاغوت کی وجہ سے چھٹتا ہے, یہ بھی لکھ لیں. کئی قسم کی پرسنالٹیز آپ کو دنیا میں دیکھیں گی, کچھ اللہ سے پیار بہت کرتے ہیں, بات کوئی نہیں مانتے, کچھ نمازیں پوری پڑھتے ہیں, پانچ وقت کے تہجد گزار نمازی, پر اللہ کی ساتھ پیار کوئی نہیں ہے. لو پھر نماز کا وقت ہو گیا, اے مولویاں نے کی کم کر لیا, اذانہ تے اذانہ دے ہی جا رہے ہیں, یہ کیا ٹون ہے. عبادت کرنی ہے, محبت کوئی نہیں ہے عبادت سے, لتردا نہیں ہے. سورۃ طہٰ میں آپ پڑھیں گے اللہ کہتے ہیں نماز پڑھیے تاکہ آپ خوش ہوں, ہم کہتے ہیں اللہ خوش ہو پھر نماز پڑھنی ہے. تو فرق ہوتا ہے. بعض لوگ آپ دیکھیے مسجدوں کے نمازی, تہجد گزار سب ہیں, سود کا موقع آتا ہے کہتے چپ کاروبار ہے, کوئی نہیں آج کے دور میں اور ہے, وہ کل اور سود تھا آج کوئی اور ہے. یعنی آپ سمجھ گئے نا میری بات, ہر بندے کے اندر تاغوت کے مختلف رنگ ہیں. اب سوال پیدا ہوتا ہے کہ اتنی چومکھی جنگ ہے, اپنا فکر پڑ گیا. تو اللہ تعالیٰ آپ کو مجھے اب تسلی دیتا ہے.